جس طرح ہم میں سے بعض لوگ کہتے ہیں فلاں کام کا ثواب دو ہے، اگر اس کے ساتھ ایک اور کر لیا تو پانچ ہو جائے گا، تو میں پانچ والا کر لیتا ہوں. نمبرز پہ نہیں ہے یہ، یہ دنیا کے ہمارے معاملات کی طرح نہیں ہے. ظاہر ہے یہاں پر چند روٹیاں سورہ دہر اتروا دیتی ہیں، معاملہ نمبرز کا نہیں ہے، معاملہ ہی کچھ اور ہے. اور میں پورا تندور لگاتا رہوں وہ کوئی سورہ نہیں اتر رہی، لگاتے رہو ٹھیک ہے، دیتے رہو کوئی مسئلہ ہی نہیں ہے، اور چند روٹیاں سورہ دہر اتروا رہی. ایک اور چیز چاہیے یہاں پر. اچھا اب یہ جو علم اخلاق کا معاملہ ہوتا ہے اس میں وہ جو پیچھے کا چیپٹر ہے وہ ہم لوگ کی نظر سے نکل جاتا ہے، تو پھر کیا ہوتا ہے، ایک آرٹیفیشل اخلاق میں مبتلا ہو جاتے ہیں، اور یہ شیطان کا کارنامہ ہوتا ہے. اب اخلاق کر رہے ہیں، اخلاق دکھا رہے ہیں، لیکن یہ اوریجنل نہیں ہے، یہ آرٹیفیشل ہے، اصل جعلی ہے یہ. وہ کس طریقے سے، ایک مثال، ہمارے پاس سیکھنے کے لیے بہت سارے چینلز ہو سکتے ہیں. پاکستان میں، ہندوستان میں، مختلف علاقوں کے اندر کچھ لوگ ہوتے ہیں جن سے بظاہر نہیں سیکھا جا پائے گا، لیکن بہرحال کچھ راستے ہوتے ہیں ان سے آپ سیکھ سکتے ہیں کہ کہیں کوئی اچھی چیز نظر آئے، آپ کو سمجھ میں آ جائے، آپ اس کو پک کر لیں. تو میں نے ایک کتاب کے اندر دیکھا، ایک آدمی نے اپنا واقعہ لکھا ہوا تھا. تو کیا لگا کہ میں کسی فرد کے پاس جاتا تھا، کسی آدمی کے پاس جو علم اخلاق سکھاتا تھا، تو اس نے لکھا کہ میں اس کے پاس بیٹھا ہوا تھا، ایک اور آدمی اس سے علم اخلاق سیکھنے آیا، اور اس نے کہا کہ میں، مجھ سے آپ سے سیکھنا ہے. تو اس نے کہا نہیں، تم نہیں سیکھ سکتے، تم جاؤ. تو اس نے کہا کہ نہیں نہیں میں نے سیکھنا ہے. اس نے اصرار کیا، کہنے کا بھائی ہمیں معلوم ہے تم حکومت کے فلاں آدمی ہو، تم اتنے بڑے پوسٹ کے اوپر ہو، تم جیسے لوگ ہمارے پاس نہیں بیٹھتے، اور تم آئے ہو ایک آدھ دن ہمارا وقت ضائع کرو گے، تم جاؤ یہاں سے. کہنے کا نہیں میں سیکھوں گا، پابندی سے سیکھوں گا. کہنے کا سیکھوں میں سخت ایکسرسائز دوں گا. کہنے کا میں ساری سخت ایکسرسائز کروں گا. تو اس نے کہا، انہوں نے کہا جو سکھانے والے تھے، کہ ایسا کرو تم باہر جاؤ، یہ جتنے لوگوں کی چپل رکھے نا سب کی چپل سیدھے کرو، اور اب جو آدمی یہاں سے باہر جائے گا نا اس کی چپل تم اٹھا کے لانا، اس کے سامنے رکھنا، اور جو اتارے گا اس کے پاؤں سے اتارنا، پھر دوبارہ جا کے رکھنا، تین دن تک یہی کام کرو، جاؤ. اچھا اب وہ گیا، اب وہ بڑا جناب اس ٹائپ کا اس ٹائپ کا، وہ لگا ہوا بےچارا جوتیاں اٹھا رہا ہے، یہ کر رہا ہے وہ کر رہا ہے. اچھا وہیں پر ایک اور صاحب بھی بیٹھے ہوئے تھے جو یہی صاحب ہیں جو نیریٹر ہے. کہنے کا میں بھی بیٹھا ہوا تھا، تو میں نے کہا کہ یار یہ انہوں نے بہت اچھا سبق دیا ہے اس کو، یہ انسان یہ کرے گا نا، جوتیاں اتارے گا رکھے گا، اس سے انسان کا جو اندر کا تکبر ہے وہ مر جائے گا. میں بھی چلتا ہوں، میں بھی یہی کرتا ہوں. تو وہ ادھر والے جوتے یہ سنبھالنے لگا، یہ گئے ادھر والے سنبھالنے لگے. انہوں نے جیسے ہی دیکھا سکھانے والوں کو، تم ادھر آؤ، تم جوتے نہیں اٹھاؤ. انہوں نے کہا کیوں بھائی، مجھے بھی یہی بیماری ہے، میں بھی گورنمنٹ کا ایک آفیسر ہوں، میں بھی تکبر میں مبتلا ہوں، میں جوتے اٹھا لوں گا سنبھالوں گا، تین دن میرا بھی اندر سے علاج ہوئے گا. کہنے کہ نہیں تم ادھر آؤ، تم ادھر بیٹھ جاؤ. اس کو بٹھا دیا. تو اس نے بعد میں اس سے کہا کہ مجھے کیوں روک دیا. کہنے گے تمہارا معاملہ کچھ اور ہے، تمہیں شیطان یہ سکھائے گا کہ دیکھو میں کتنا اچھا آدمی ہوں، جوتے اٹھا رہا ہوں میں. تمہارا معاملہ سادہ تکبر کا نہیں ہے، تمہارا ریاکاری کا معاملہ ہے. تم جتنے اچھے کام کرو گے نا، وہ ریاکاری میں ڈال کے تم سے اور گندا کروا دے گا تمہیں. تمہارا علاج کسی اور طرح کرنا پڑے گا. کمپلیکیشن یہاں پر ہے. میں نے آپ سے کہا انکساری کریں. اچھا انکساری میں ایک آدمی گردن جھکے جا رہا ہے، رکو جھکے جا رہا ہے، لیکن اندر سے صاف نہیں ہے. رکو کیا، سجدہ بھی کر لے تو انکساری نہیں ہے، یہ تو اور ریاکاری بن گئی ہے. انکساری ہم کسے کہیں گے، خلوص دل سے سوچے کہ سامنے والا مجھ سے بہتر ہے، یہ بہتر ہے. ٹھیک ہے ایجوکیشن میں مجھ سے کم ہے، سوشل اسٹیٹس میں مجھ سے کم ہے، لیکن اللہ کے نزدیک مجھ سے بہتر ہے. میں نے گناہ کیا، مجھے اس کے گناہ نہیں پتا. لاکھ کوئی مجھ سے کہنے اس نے بہت سارے گناہ کیے، کیا پتا اس کو خدا نے بخش دیا مجھے نہیں بخشا. میرے پاس کوئی گارنٹی کہ میں بخشا گیا ہوں؟ اتنی جرأت ہے ہم میں کہ ہم دوسرے کو یہ اسٹیٹس دیں کہ نہیں یہ ہم سے بہتر ہے، یہ ہم سے بہتر ہے. اس کو ہم انکساری کہیں گے. اب یہ معاملہ ظاہر کا نہیں ہے کہ میں ظاہر میں جھک رہا ہوں یا نہیں جھک رہا ہوں، چپل اٹھا رہا ہوں یا نہیں اٹھا رہا ہوں، کوئی کرے بھی نہیں ابھی اس کام کو، اس کا معاملہ نہیں ہے یہ. یہ اندر سے ایک کنوینس ہونے کا معاملہ ہے کہ نہیں، مجھے حسن ظن سے کام لینا ہے، سامنے والے کا مقام مجھ سے کہیں بہتر ہو سکتا ہے، اور میں کیوں یہ سوچ رہا ہوں کہ مجھ سے کم ہے، اگر میں سوچ رہا ہوں تو غلط سوچ رہا ہوں. اس کو ہم کہتے ہیں انکساری. اور اب میں توفیق کی بات عرض کر رہا تھا نا، جو یہ انکساری اصل میں اپنے اندر لے آئے گا، خدا اس کی توفیقات بڑھانا شروع کر دے گا، خدا توفیقات بہت بڑھائے گا. اور اگر کوئی اس انکساری کو اہل بیت کے معاملے میں انجام دے دے, اس کی توفیقات نہیں معلوم کہاں پہنچ جائیں گے واقعی انکساری کو کہ نہیں. ایک دفعہ کیا ہوتا ہے, میں ظاہر میں ایسے کاموں میں انکساری دکھا دیتا ہوں جس میں کوئی ٹف کام نہیں ہے, کوئی ٹف کام نہیں ہے. میں کربلا پہنچنے کی سعادت حاصل کیا جو پہلی دفعہ, اور تو میرا بچہ ساتھ تھا, میرا بیٹا. تو میں مثلا اپنے طور پر جو بھی کام ہوتا ہوں اس کی ریزن اپنے اندر بناتا ہوں کہ بھئی میں یہ کام جو ہے وہ بلا وجہ میں نہیں کروں گا, میں ریزن کے تحت کروں گا. اب بڑا مسئلہ ہے, ہم لوگ جو ممبر پہ بیٹھ کے بات کر رہے ہوتے ہیں یہ بےچارے ریاکاری میں سب سے زیادہ پھنسے ہوئے ہوتے ہیں, کیونکہ ان کے پاس بچنے کا چانس بہت کم ہوتا ہے. اتنے لوگ بیٹھے ہوتے ہیں, اتنے لوگ سننے والے دیکھنے والے ہوتے ہیں, کیسے بچائیں. تو بہرحال اب اللہ ہی بچانے والا ہے اور تو کچھ نہیں ہے. تو میں جب حرم میں داخل ہونے لگا تو میں اپنے لیے ایک بات سوچی ہوئی تھی, وہ یہ کہ جو زیارت کرنے والے جا رہے ہیں ان کی پاؤں کی دھول اس فرش پہ پڑی ہوئی ہوگی. اللہ تبارک قوم کے حرم میں بی بی کی زری کی دھول سے روزہ افطار کرتے تھے علامہ طباطبائی, علامہ محمد حسین طباطبائی تفسیر المیزان کے مصنف جن کا پوتا حافظ قرآن ہے. ایسے علماء کی روح پر ایک بار پھر درود بھیجے محمد و آل محمد, صلی اللہ محمد و آل محمد. اچھا زندہ باد مردہ باد. میں حرم میں داخل ہونے لگا تو وہ دھول میں اٹھاتا تھا اور وہ دھول کو اپنے پیشانی پہ لگاتا تھا. ٹھیک ہے, میں کرتا ہوں اور الحمدللہ رب العالمین مجھے اس کی ریزن پتا ہے, سالڈ ریزننگ میرے سامنے. تو میرا بیٹا دیکھ رہا تھا, مجھ سے کہنے لگا بابا یہ کیوں کیا. اور وہ جانتا تھا کہ میں بلا وجہ میں کوئی حرکت نہیں کروں گا, تو مجھ سے پوچھنے لگا آپ نے کیوں کیا. میں نے اس کو بتایا کہ بیٹا ریزن یہ ہے. ٹھیک ہے, اندر سے میں اس بات پہ ڈر رہا ہوتا ہوں کہ ایسا نہ ہو کہ ہم لوگ اس کو عادت میں کرنے لگے. عادت پڑ کے اس لیے کر رہا ہوں, ایسا نہ ہو کہ میں اس لیے کر رہا ہوں کہ یہاں پہ مجھے کون سختی کرنے والا ہے, کون مار رہا ہے مجھے اس کو کرنے پہ. ہاں جس دن اس پہ میری جان جا رہی ہو اب کروں گا. سادہ سادہ جگہوں پہ انکساری سب دکھا دیں گے جہاں کوئی چیلنج ہی نہیں ہے. کیا چیلنج ہے؟ ہاں جہاں پر مجھے معلوم ہے کہ اب یہ جو میں نے حق بات کہی اہل بیت کے لیے اس پر جان جائے گی, اب انکساری دکھاؤں گا. سادہ جگہوں کا مسئلہ نہیں ہے بھائی. میں یہاں پہ بیٹھنے لگا, میں نے ممبر کو چھوا, گویا میں نے مولا کے قدموں کو چھوا. ٹھیک ہے, اچھا کام ہے, انکساری کا اظہار ہونا چاہیے, لیکن کیا چیلنج نہیں میرے لیے؟ کوئی چیلنج نہیں, کوئی مارے گا مجھے کیا اس پہ, کوئی برا کیا ہے گا اس پہ. اس وقت ایشو ہے جب مجھے معلوم ہے کہ سودی پہ چڑھنا پڑے گا, میرے سمے تمار کا ایشو ہے. انکساری چاہیے, اصلی انکساری. اس وقت توفیقات نصیب ہوتی ہیں, اس وقت خدا کچھ دیتا ہے. اس کو اپنے ذہن کے اندر جمع کریں. البتہ میں نہیں کہہ رہا عام دنوں میں نہ کریں, نہیں عام دنوں میں بھی کریں, اس سے اچھا ہے, اس سے ثواب ملے گا. ریاکاری بس نہیں ہونی چاہیے, باقی میں ثواب ملے گا. لیکن اصلی انکساری جو واقعا توفیقات کو آسمان پہ پہنچا دیتی ہیں, اس وقت ہوتی ہیں جب کوئی چیلنج بھی ہوتا ہے, کوئی چیلنج بھی ساتھ لگا ہوا ہوتا ہے. اور ایک اور چیز ہو سکتی ہے, انکساری دکھائیے, ایسی انکساری دکھائیے جس کا کوئی دیکھنے والا نہیں ہے. خاموشی سے, بھائی میں یہاں بیٹھ رہا تھا, میں نے اگر ممبر کے نیچے قدموں کو چھوا, اس کو پتہ نہیں 25 لوگ دیکھنے والے ہیں, اس میں پتہ نہیں میری ریاکاری نہ آ جائے, اس میں پتہ نہیں میری نیت کیا رہی ہے, بہت ساری کوشچنز ہیں یہاں پر. لیکن ایک کوئی ایسی انکساری آپ دکھائیں جس کا سوائے خدا اور اس کے نظام کے کوئی دیکھنے والا نہیں ہے, اب اس کے اوپر توفیق بڑھتی ہے, اس پہ توفیق بڑھتی ہے. لہٰذا میں جب اس کے اوپر غور کرنے لگا اپنے لیے کہ مجھے کیا کرنا چاہیے, کہ بھئی اب میں تو جو کام کر رہا ہوں یہ ظاہری طور پہ تو سب لوگ دیکھ رہے ہیں تو کوئی مسئلہ نہیں ہے, تو پھر مجھے ایک اور بات سمجھ میں آئی, مجھے کہ اگر میں اپنی تنہائیوں میں امام حسین کو یاد کر لوں جب کوئی دیکھنے والا نہیں ہے, کوئی سننے والا نہیں ہے. بھئی یہ تو میں سب کے سامنے بیٹھ کے مصائب عرض کروں گا, خدا انشاءاللہ قبول کرے گا اور ثواب دے گا آپ لوگوں کی دعاؤں کے صدقے میں, انشاءاللہ آپ کے خلوص دل کے صدقے میں. لیکن اگر میں تنہائی میں بیٹھ کر مصائب پڑھوں, اب میں سنانے والا ہوں, میں ہی سننے والا ہوں. अच्छा ये काम जो मैं मेंबर पे बैठ के कर रहा हूं शायद आप नहीं कर सकेंगे, लेकिन तन्हाई में बैठ के भी नहीं कर सकते क्या? तन्हाई में बैठ के तो कर सकते हैं। कभी आप किसी जगह अकेले बैठे हो, रात का वक्त हो, सन्नाटा हो, अंधेरा हो, अपने दिल में शाम गरीबा पढ़ने लगे। रात का वक्त हो, कभी आप पानी पीने के लिए उठे, प्यास आपको बहुत शदीद लगी हुई है, अचानक थोड़ी सी देर के लिए पानी रोककर अहले बैत की प्यास को याद करें। आइज़ो ये तौफीकात, अजीब तौफीकात नसीब होनी चाहिए फिर इसके ऊपर। क्यों? ये वो इनकिसारी है जिसका कोई देखने वाला नहीं है सिवाय खुदा के। और इन तवाजुआत को, इन इनकिसारियों को खुदा का निजाम महफूज करता है, इसको खुदा का निजाम बहुत महफूज करता है। अच्छा एक और जगह है जहां पर कहीं आपको जोश आया है और इनकिसारी का तकाजा कुछ और है, आप अपने जोश पे कंट्रोल करें और इनकिसारी दिखाएं, वहां पर भी इनाम बहुत है। यानी मिसाल के तौर पर यूं ही मैं अर्ज कर रहा हूं, हम लोग कभी बीबी के रोजे पर एक दफा गए नोहा पढ़ने के लिए, और वहां पर जब नोहा पढ़ रहे थे तो कोई और लोग भी नोहा पढ़ने आए। उस जमाने में बिल्कुल हर जरी के बिल्कुल साथ नोहा पढ़ने देते थे, आजकल नहीं पढ़ने देते क्योंकि रश बहुत ज्यादा होता है। उस जमाने में रश कम था, मैं आपसे अर्ज कर रहा हूं तकरीबन 86 87, तो उस वक्त रश कम था। तो हम लोग वहां नोहा पढ़ रहे थे, एक और ग्रुप भी आया नोहा पढ़ने के लिए, तो जो हमारे लीड कर रहे थे उन्होंने हमसे कहा आप सब खामोश हो जाओ। तो हमने कहा भाई हम पहले नोहा पढ़ रहे थे, दूसरा बाद में आया, उसको चाहिए वो हमारा इंतजार करे कि हम खत्म करें फिर वो शुरू करे। तो उन्होंने कहा नहीं, हम अहले बैत के सामने तवाज़ो दिखाएंगे, हम ऊंची आवाज में बात नहीं करेंगे, हम तवाज़ो दिखाएंगे, कोई और पढ़ रहा है अब हम खामोश हो जाएंगे। ये बात है, जोश की एक जगह आ सकती थी लेकिन जोश के बजाय क्या किया, अपने होश से काम लिया, तवाज़ो दिखाई, इनकी सारी दिखाई, कहा नहीं आज मौला का दिन है, आज 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 कोई बात नहीं होगी। लिहाजा मैंने कितने लोगों को देखा है, मिसाल के तौर पर आशूर के दिन कभी कोई गलती होने लगती है फौरन एक दूसरे को याद दिलाते हैं, देखो आज आशूर का दिन है, आज ये काम मत करो, इनकी सारी दिखाओ। ठीक है कि तुम्हारा होश कुछ और, जोश कुछ और कह रहा है, लेकिन होश से काम लो, आज अहले बैत का दिन है। आज़म जब ये होता है ना तो खुदा अजीब तौफीकात देता है। और एक बात तकरीबन यकीन से समझ में आती है, हम नहीं कह सकते कि हम वाकई इसके ऊपर 100% पहुंच गए होंगे, लेकिन एक बात समझ में आती है कि जो हजरत हुर को मकाम मिला है उसमें एक हिस्सा कम से कम इस इनकिसारी का है, ये हजरत हुर की इनकिसारी थी। और हजरत हुर अलैहिस्सलाम का एक अजीब अंदाज है काम करने का, उसमें इनकिसारी बार बार नजर आ रही है। यानी मिसाल के तौर पर कम से कम दो जगहों के ऊपर उनकी इनकिसारी बहुत वाजे नजर आती है। एक तो वो मकाम है कि जब सईदुल शहदा ने पूछा कि तुम नमाज अपनी अलहदा पढ़ोगे या हमारे साथ पढ़ोगे, तो फौरन पलट कर कहा कि आपके होते हुए कोई और कैसे इमामत कराएगा, नहीं दुश्मन का सिपह सालार है वो, दुश्मन का सिपह सालार होने के नाते ये जो इन्होंने इमाम हुसैन को आगे भेज दिया ना कि वो इमामत करे हम पीछे नमाज पढ़ेंगे, आप समझ रहे जासूस इतला नहीं देंगे उबैदुल्लाह इब्न ज़ियाद को, इनके हजार का लश्कर था यकीनन इसमें जासूस होंगे, और उबैदुल्लाह इब्न ज़ियाद को फौरन रिपोर्ट किया होगा कि हुर जो है वो इमाम हुसैन के साथ सख्ती नहीं कर रहा और हुर जो है वो अच्छा सलूक कर रहा है। ये जो शिमर उमर इब्न साद के साथ लगा हुआ था, उमर इब्न साद ने बहुत सारी बदबख्तियां जो की हैं वो शिमर की वजह से की हैं, क्योंकि शिमर जासूस था, शिमर एक एक चीज को उबैदुल्लाह इब्न ज़ियाद को रिपोर्ट कर रहा था। और जब आशूर का दिन आया तो इस बदबख्त उमर इब्न साद ने पहला तीर मारा, और पहला तीर मारकर ये कहा कि याद रखना कि मैंने पहला तीर मारा था। ये किस लिए कहा था? ताकि उबैदुल्लाह इब्न ज़ियाद को खबर पहुंचे कि उमर साद सख्ती नहीं कर रहा, चूंकि उमर साद के बारे में उबैदुल्लाह इब्न ज़ियाद को रिपोर्ट मिल रही थी कि नहीं ये बाज़ औक़ात इमाम हुसैन के साथ सख्ती नहीं करता है। ये तो हुर को पता था कि मेरे लश्कर के अंदर उबैदुल्लाह के जासूस बैठे हैं, और अगर मैं सईदुल शहदा से कहूंगा कि वो इमामत कराएं तो फिर मेरे साथ मामला खराब होगा, उसके जासूस यकीनन रिपोर्ट करेंगे। लेकिन हुर के अंदर जाती तौर पर इनकिसारी है सईदुल शहदा के लिए, कहा नहीं मैं इन्हीं काम करूंगा, इनके होते हुए मैं आगे नहीं जाऊंगा। अब ये क्या है? ये वही जोश के मौके पर इनकिसारी है, चैलेंज के बावजूद इनकिसारी है। यहां चैलेंज हुए भी थे, वो उनका कैरियर चैलेंज में था, उनकी जिंदगी चैलेंज में थी, लेकिन उन्होंने इनकिसारी दिखाई, कहा नहीं मैं आगे नहीं जाऊंगा, और मैं कैसे सईदुल शहदा से आगे जा सकता हूं। اور دوسری جگہ جو واقعہ عظیم الشان جگہ ہے, کون انسان اتنا تحمل دکھائے گا کہ جب سید الشہداء کے انہوں نے سواری روکی اور سید الشہداء کے ساتھ مکالمے میں تکرار ہوئی تو سید الشہداء نے ایک دفعہ ان کو سخت جملہ کہا جس کی مصلحت بہت واضح ہے. سید الشہداء نے فرمایا سکلت کا اموک, تیری ماں تجھ پر روئے. اور انسان جیسے یہ جملہ سنتا ہے فوراً سمجھ جاتا ہے سید الشہداء کچھ اور کرنا چاہ رہے ہیں. کیوں؟ آیا سید الشہداء امام رحمت یہ چاہیں گے کسی کی ماں اس کے اوپر روئے؟ نہیں. دشمن کی ماں کو بھی رلانا چاہیں گے کیا؟ نہیں, دشمن کی ماں کو بھی نہیں رلانا چاہتے. کتنی دفعہ ہوا ہے اپنے دشمنوں کو معاف کیا ہے, ان کو کبھی جہنم سے بچایا ہے, کبھی دنیا کے غم سے بچایا ہے, کبھی دنیا کی مصیبتوں سے بچایا ہے, دشمنوں کو بھی بچایا. تو دشمن کی ماں کو بھی رلانا چاہتے تھے؟ نہیں, قطعا نہیں رلانا چاہتے تھے. پھر کیوں سید الشہداء نے ارشاد فرمایا سکلت قوم بوک؟ اس لیے ارشاد فرمایا کہ اور یہ سوچے کہ میری ماں کون ہے. چاہتے تھے کہ اور میرے تعلق کو اپنے ذہن کے اندر واپس لے کر آئے. کیوں؟ سید الشہداء کا چاہنے والا ہے, یہ خاندان اہل بیت اطہار علیہ السلام کا احترام کرنے والا ہے. جیسے ہی سید الشہداء نے کہا سکلت کا اموک, اب سوچیں کتنا ایموشنز ہائی ہوئے ہوئے ہوں گے, کتنا انسان فلیئر اپ ہوا ہوا ہوگا. اور اس موقع پر ہر نے ایک دم اپنے آپ کو کنٹرول کیا اور فوراً جو جواب دیا وہ کہا کہ اے ابا عبداللہ, اگر دنیا میں کوئی اور کہتا نا تو میں کہتا تیری ماں تجھ پر روئے, لیکن آپ کی ماں کے لیے نہیں سوچ سکتا. اتنے ابھرے ہوئے جذبات میں حر نے اپنے اوپر کنٹرول کر لیا. کس کے احترام میں؟ بی بی سیدہ سلام اللہ علیہا کے احترام, ان بی بی کے احترام. کہا اب عبداللہ, آپ کی ماں کو روتا دیکھنے یہ میری کوئی خواہش نہیں, آپ کی ماں کو نہیں رلانا چاہتا. اور اسی عقیدے, اسی جذبے, اسی محبت نے حر کی زندگی کو محفوظ کر لیا, حر کو ابدیت نصیب کر دی. کہ جب شب عاشور آئی اور سید الشہداء کے بچے الاتش الاتش چلا رہے تھے تو حر کے ذہن کے اوپر بار بار ایک جملہ آ رہا تھا, اے حر دیکھ تیری وجہ سے فاطمہ کے بچے پیاسے ہیں. حر کے لیے تحمل کرنا مشکل ہو گیا کہ یہ جو بچے پیاسے ہیں یہ اولاد فاطمہ ہیں, اولاد رسول, اور یہ حر تیری وجہ سے پیاسے ہوئے, تو نے حسین کو روکا تھا, شت فرات سے دور کیا تھا. لہذا صبح کو عمر ابن سعد کے پاس پہنچے کہ اے عمر سعد, یہ بتا کیا تو واقعا جنگ کرے گا حسین سے؟ اور عمر سعد نے کہا کہ ہاں واقعا جنگ کروں گا. کہا یہ بتا کیا اتنی جنگ کرے گا کہ گردنیں کٹیں گی, تو کیا تو حسین کے اوپر بھی حملہ کرے گا؟ کیا لگا اگر حملہ ہوا تو میں حسین پہ بھی حملہ کروں گا. بس جیسے اس نے کہا اور نے کہا میرا تیرا معاملہ اب جدا ہے, اب میں تیرے ساتھ باقی نہیں رہوں گا, اب میں سید الشہداء کی طرف جاؤں گا. اور اب اس بندے خدا نے زندگی کا سخت ترین فیصلہ کیا ہے, سب کچھ قربان کر کے, بس میں ایک جملہ عرض کروں گا, سب کچھ قربان کر کے سیدہ کی پناہ میں آ گیا. خدا نصیب کرے کتنا بڑا مقام حاصل کیا حر نے, ایک زندگی دی اور ابدیت خرید لی. کتنا بڑا مقام نصیب ہوا کہ ایک زندگی دی تھی صرف, لیکن ابدیت خرید لی, آزادی خرید لی, غلامی کا دام توڑ دیا, سید الشہداء کے پاس آئے. اور کتنا مؤدب انسان ہے یہ, کتنے صاحب ادب ہیں کہ جب سید الشہداء کی طرف بڑھنے لگے تو اپنے اندر سوچنے لگے کہ دیکھو میں اس غلام کی طرح ہوں جس نے مالک کی نافرمانی کی ہے, اب مجھے غلاموں کی طرح جانا چاہیے, مجھے تائب اور توبہ کرنے والے کی طرح جانا چاہیے. تو میرے ہاتھوں میں رسیاں ہونی چاہیے, میری گردن میں رسی ہونی چاہیے, میری آنکھوں پہ پٹیاں ہونی چاہیے. یہ باغیرت انسان ہے, با ادب انسان سید الشہداء کے سامنے پہنچے ہیں, گویا اپنے آپ کو قدموں میں گرا لیا اور سید الشہداء سے کہا کہ مولا حسین کیا میری توبہ بھی قبول ہے؟ یہ بچے میری وجہ سے رو رہے ہیں, یہ محاصرہ میں نے کروایا ہے, کیا میری توبہ بھی قبول ہے؟ تو میں کہوں گا حر تو امام کو پہچاننے والا ہے, ان کے در سے کوئی خالی ہاتھ نہیں جاتا.
जो इनके दर पे आता है ये सब कुछ उसको अता कर देते हैं, और तू माफी मांगने आया है। सैयद शहदा ने गोया अपने गले से लगा लिया और उसे कहा तेरी दुआ कबूल है, तेरी तौबा भी कबूल है, हमारे दरबे तेरे दरमियान कोई मामला बाकी नहीं बचा, सब कुछ खत्म हो गया। गोया हूर ने कहा कि मौला अगर मेरी तौबा कबूल है इजाजत दे मैं जंग के ऊपर जाऊंगा, अपनी जान का नजराना पेश करूंगा। और गोया अब मैं रिवायात का सहारा लेता हूँ कि गोया अपने बच्चे को पहले भेजूंगा, अपने जवान को पहले भेज दिया, अपना जवान जब गया तो हुर पहलू बदल रहे थे, गोया ये देखना चाह रहे थे कि कहीं ऐसा तो नहीं कि जवान वापस आएगा या नहीं आएगा, वहीं रहेगा या नहीं रहेगा। किसी देखने वाले ने गोया पूछा कि ए हुर अगर तुझे बेटे की मोहब्बत इतनी ही थी तो पहले तूने बेटे को क्यों भेजा, पहले खुद चला जाता। तो उसने कहा कि गोया मैं देखना चाहता था कि जब पहले अली अकबर जाएगा तो इस बूढ़े बाप के ऊपर क्या बीत रही होगी। हजरत अली अकबर का मामला अजीब मामला है। हुर कहां इसका अंदाजा लगा सके, लेकिन जवान को भेज दिया। जब जवान बेटा जमीन पर गिरा हुर खड़े हुए कि जवान बेटे का लाशा लाएं। अब सैयदुश्शुहदा करीम इमाम एक बार फिर सामने आए, कहा हुर तुम तौबा कर आ गए, तुम पट्टी बांध कर आए, तुमने रस्सी भी बांधी, ये सब तुम्हारे लिए मुमकिन है, लेकिन जवान का लाशा लेकर आओ ये तुम्हारे बस का नहीं है। मैं कहूंगा सलाम हो इस इमाम हुमाम पर, इस साबिर इमाम पर जो अकेला जाता है अली अकबर का लाशा लेकर आता है, अपने बुढ़ापे के अंदर जवान का लाशा। बस हुर का एक मकाम है, एक मौका आया हुर जमीन के ऊपर गिर गए। अजीजो अल्लाह ने करबला की बड़ी निशानियां हमारे सामने रखी हैं, बड़ी अजीब निशानियां रखी हैं। ईरान का एक बादशाह था, ईरान का बादशाह शाह अब्बास बहुत बड़ा बादशाह था। एक दफा किसी मौके के ऊपर इराक जाता है, और वहां पर इराक जाकर अगर आपने करबला की जियारत की है तो आपने यकीनन देखा है कि हजरत हूर की जियारत गाह कुछ फासले के ऊपर वाकई हुई है। और उसकी वजह यह थी कि बनी रियाह जो कबीला था उसने उमर साद से कहा कि हमें हूर का लाशा चाहिए, और वो हुर के लाशे को लेकर दूर ले गए और उन्होंने हुर के लाशे को अलग जगह के ऊपर दफना दिया। तो शाहबाज जब ईरान वहां से ईरान से गया उसने कहा कि मैं हुर की कब्र की जियारत नहीं करूंगा। उसने उलमा से कहा कि मैं हुर की कब्र की जियारत नहीं करूंगा। तो लोगों ने उलमा ने उसको मना किया कि तुम्हें हुर का ताजीम करना चाहिए और तुम्हें हुर की जियारत पे जाना चाहिए। कहने लगा अगर हुर इतना ही महबूब थे सैयदुश्शुहदा के तो लाशा दूर क्यों दफन हुआ, लाशा क्यों दूर दफन हुआ। अब बादशाह के दिमाग में अगर कोई चीज आ जाती है तो उसको कोई दूर नहीं कर पाता। बहुत सोल ने समझाया कि देखो ये हुर बहुत मुकद्दस इंसान था, इसने कुर्बानी दी, उसकी समझ में नहीं आया। अचानक इसके दिमाग में एक और बात आई, कहने लगा कि क्या तुम लोग मसाइब में नहीं पढ़ते कि सैयदुश्शुहदा ने हुर की पेशानी के ऊपर एक रुमाल बांधा था। जब हुर जमीन के ऊपर गिरे थे तो पेशानी में तीर लगा हुआ था, वह सैयदुश्शुहदा ने वो तीर निकाला था, और जब उससे खून का फवारा निकला तो सैयदुश्शुहदा ने अपना रुमाल हुर की पेशानी के ऊपर बांध दिया। और उसके बाद गोया इरशाद फरमाया कि तुझे खुदा ने आजाद किया इस दुनिया में और उस दुनिया के अंदर, हर चीज से आजाद किया। शेख अब्बास कहने लगा कि तुम लोग खुद पढ़ते हो कि सैयदुश्शुहदा ने इसकी पेशानी पे एक रुमाल बांधा था, अगर ये लाशा वैसा ही है और अगर तुम्हारी बातें सही हैं तो अभी लाशा खुदवाओ, मुझे वो रुमाल चाहिए। कहने लगा मुझे वो रुमाल चाहिए, तो सब लोगों ने मना किया कि देखो नफ्श कब्र हराम है और इस काम की इजाजत नहीं है हम लोगों को। वो बादशाह इसरार करता रहा और उसने हजरत हुर का लाशा खुदवा दिया। अब जो लाशा खुदवाया तो देखा लाशा बिल्कुल वैसे ही रखा है जैसे करबला की जमीन के ऊपर अभी गिरा हो, और वो रुमाल भी वहीं बंधा हुआ है पेशानी के ऊपर। तो बादशाह कहने लगा इस रुमाल को निकालो मुझे दो। जैसे ही रुमाल को निकाला खून का फव्वारा दोबारा उठाया। ये क्या इशारा है, ये इशारा ये तोहफा हुसैन का है, ये हुर के लिए है, ये कयामत तक के लिए तोहफा हुर के लिए है, ये हुसैन का तोहफा हुर के पास है। अजीजो मैंने और आपने शबे जुम्मा हुर के मसाइब पढ़े, इमाम हुसैन की याद की, क्या तुम्हारा मेरा दिल नहीं चाहता मेरी पेशानी पर भी हुसैन के दिफा में कोई जख्म लगे, मेरी पेशानी के ऊपर भी इमाम जमाना का कोई रुमाल बंधा हुआ हो। وسيعلم الذين ظلموا أيام قلب ينقلبون. مات من حسين.